آج پہلے 10 منٹ ذکر ہوگا، پھر بعد میں مجلس ہوگی. 10 منٹ پہلے جو ذکر ہوگا وہ ذکر سری ہوگا. ذکر سری بھی نہیں بلکہ ذکر خفی ہوگا. سر تو جہر کے مقابلے میں ہے، دونوں ذکر لسانی کی قسم ہیں. یعنی زور سے آپ کریں گے تو وہ جہری ہے، آہستہ کریں گے تو سری ہے. خفی جو ہے یہ تلفظ کے مقابلے میں ہے، غیر متلفظ جلی کے مقابلے میں خفی. وہ ہوتا یہ ہے کہ اس میں زبان نہیں چلائی جاتی، زبان کو روک دیا جاتا ہے تارخ میں لگا کے، دانتوں کے اوپر کے حصے میں اندر سے ایسا بند کر دیتے اس کو، اور دل کی طرف متوجہ ہوتے ہیں، اور دل کی طرف متوجہ ہو کے ذکر کیا جاتا ہے. اور وہ ایک ضربی دو ضربی سب طرح کا ہوتا ہے اس میں بھی، لیکن ایک ضربی کامن ہے بہت. ایک ضربی کا مطلب اللہ 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 اللہ. اور جب اس میں زبان نہیں ہوتی درمیان میں تو یہ جلدی جلدی ہوتا ہے، اللہ 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 اللہ. جلدی ہونے کی وجہ سے یہ بہت ہوتا ہے. حضرت نقشبندیہ کے پاس ذکری کی ذکر خفی ہی رائج ہے، ان کے پاس زیادہ اذکار میں ان کے پاس ذکر کی مقدار 25,000 ہے یومیہ، روزانہ 25,000 کی عادت ہونا، جیسے چشتیہ میں 1200 کا ہے نا، ان کے پاس 25,000 کا ہے. تو اس کو بہت دیر نہیں لگتی، یہ 25,000 کو بہت دیر نہیں لگتی. 10 منٹ آپ کریں گے تو آپ کو اندازہ ہوگا کہ کتنے ہوتے ہیں 10 منٹ میں، اسے آپ خود اندازہ کر سکتے ہیں. جس چیز میں تجربے کے اعتبار سے آسانی محسوس کی گئی وہ یہ ہے کہ یہ پاس انفاظ سے کرنا. پاس انفاظ سے کرنے کا مطلب جب زبان کو ہم روک دیں گے، اب جو سانس چلے گی تو سانس لینے میں اور سانس چھوڑنے میں دل سے ذکر کرنا. اور اس میں 4 مرتبہ لینے میں اور 4 مرتبہ سانس چھوڑنے میں ذکر کریں گے تو سانس پھولتی نہیں. جلدی جلدی کریں گے سانس پھولے گی، بہت دیر کریں گے سانس پھولے گی. 4 مرتبہ سانس لیتے ہوئے بولیں گے، 4 مرتبہ سانس چھوڑتے ہوئے بولیں گے تو نہیں پھولے گی، ریگولر سانس رہے گی. ہو سکتا ہے کسی کا پھیپڑا مضبوط ہے تو اس کو زیادہ پڑ سکتا ہو، لیکن کمزور پھیپڑے کی بات کر رہا ہوں میں. اور طریقہ اس کا یہ ہے کہ 4 مرتبہ سانس لے کے اور 4 مرتبہ سانس چھوڑ کے ایک دانہ ہٹانا، 8 دانے نہیں ہٹانا، ایک دانہ ہٹانا. تو جب ایک تسبیح ہوگی تو یہ 800 ہوگی، سمجھ میں آ گئی بات. تو نکالو تسبیح، نکالو اس کے بعد 10 منٹ کا حساب رکھو کتنی ہوتی، دیکھو. اس کو اس میں بند کرنے کی ضرورت نہیں، صرف یہ ہے کہ بہتر ہے کہ آدمی ادھر ادھر نہ دیکھے، بس ہم نے دیکھے اپنے، وہ زیادہ بہتر ہے. ہمارے اور مستورات سے بھی یہی گزارش ہے کہ وہ بھی ایسے ہی کریں، یعنی اللہ 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 سانس چھوڑتے ہوئے بولنا چار وقت، اور اللہ 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 سانس لیتے ہوئے بولنا، اور اس کے بعد ایک دانہ تسبیح کا ہٹانا، اور یہ آہستہ ہونا، اور اس میں زبان نہیں حرکت کرنا، اور دل بولنا، دل سے بولنا. आसानी से ये 3000 होते हैं, और थोड़ी आदत हो जाए तो ये 10 मिनट से लेकर 12 मिनट में 5000 हो जाते हैं। तो ये कहते हैं मशायखीन नक्शबंदिया के 5000 से स्टार्ट करना चाहिए, जिक्र खफी को 5000 से शुरू करके 25000 तक ले जाना। तो इसका मतलब ये होता है कि एक घंटा आप करेंगे तो 25000 हो जाएंगे। लगता ही है कि 25000 के वास्ते 5 घंटे बैठना पड़ता है, शायद बैठना पड़ता, जिक्र खफी वालों को नहीं बैठना पड़ता। जब आदत उसकी हो जाती है और दिल की तरफ तवज्जो देते ही दिल जो है ना जिक्र शुरू कर देता है, तो ये भी बहुत तेज जाता है, क्योंकि वास्ता जितना नहीं होता उतना तेज जाता है। और यही वो सीक्रेट है कि बाद आदमी खामोश बैठा रहता, होठ नहीं हलते, मगर तस्बीह चलते रहती, लोग समझते हैं रियाकारी कर रहा है। तो किसी के साथ बदगुमानी नहीं करना, इन्हें रियाकारी कर रहा, पता नहीं क्या कर रहा, हो सकता जिक्र खफी कर रहा होगा, हो सकता है रियाकारी भी कर रहा हूं, मगर हमें तो हक नहीं है ना उसको रियाकार बोलने का। मियां ने आशिको माशूक रमजेस्त किरामन कातिमीरा हम खबर नेस्त। अल्लाह और बंदे के दरमियान कुछ ऐसे रम्ज होते हैं बाज़ वक़्त के किरामन कातिब उनको भी अंदाजा नहीं होता चले जाए कि हम अशुमा कि क्या चल रहा है, क्या चक्कर है इनके बीच में। लोगों के दरमियान है, मशगूलियत में है, सफर कर रहे हैं, या ये जिक्र का मामूल का वक्त आ गया लेकिन तन्हाई मुयसर नहीं है, जिक्र खफी कर लिया। और जिक्र जहरी के बाद भी जिक्र खफी कर लिया, उस क्या मुश्किल है, 10 मिनट का तो काम है, 5000 के वास्ते जिक्र जहरी भी हो गया उसके साथ जिक्र खफी भी हो गया। क्योंकि जिक्र खफी के अपने असरात हैं और जिक्र जहरी के अपने असरात हैं, जिक्र लिसानी जहरी के अपने असरात हैं, जिक्र खफी के अपने असरात। बेतवार मोहब्बत के आसार जिक्र को सराहियत करना कराना पूरे जिस्म में, रूह में, मशाइर में, आंखों में, कानों में, जुबान में, ऐसा सा इसमें जिक्र जहरी का असर बहुत ज्यादा होता है। यकसुई और कतई वसाविस वगैरह में जिक्र खफी का असर रहता थोड़ा, फिर बाद वक्त उससे उस आदमी की उस पर है, उसकी नहज पर है, आदमी के मिजाज की नहज पर है कि बाज मरतबा ये मकासिद जिक्र जहरी से ज्यादा हासिल होते, बाद मरतबा ये मकासिद जिक्र खफी से ज्यादा हासिल होते। बिस्मिल्लाहिर्रहमानिर्रहीम। गुज़िश्ता जो पढ़ा गया था वो गुस्से को पढ़ा गया था, गुस्से की हकीकत क्या है मौलाना? नहीं मालूम महमूद भाई, ला हौला वला कुव्वत। गुज़िश्ता पढ़े थे ना गुस्से की हकीकत क्या है। गुस्से की हकीकत है खून कल्ब का बदला लेने के लिए जोश मारना। इतना सा तो है एक जुमला, दिल के खून का, खून कल्ब बोले तो दिल के खून का, दिल के खून का बदला लेने के लिए जोश मारना। अंदर जब दिल में खून जो है बदला लेने के लिए जोश मारता है उसको कहते हैं गुस्सा। ये गुस्से की हकीकत है। इसका इलाज क्या है? इलाज के बारे में लिखा यह है कि ये याद करें कि अल्लाह ताला को मुझ पर ज्यादा कुदरत है और मैं उसकी नाफरमानी भी करता हूं। अगर वो भी मुझसे यही मामला करें कि वो भी बदला लेना शुरू कर दे नाफरमानी का तो क्या होगा? नंबर एक। नंबर दो यह है कि यह सोचे कि बिदू इरादे खुदाबंदी के कुछ वाकई नहीं होता, بغیر ارادہ خداوندی کے جس چیز پہ غصہ آیا ہے وہ عمل کے بارے میں سوچنا کہ یہ ارادہ خداوندی کے ساتھ ہوا یا بغیر ارادہ خداوندی کے ہوا. پیالہ ٹوٹ گیا, ارادہ خداوندی سے ٹوٹا یا بغیر ارادہ خداوندی کے ٹوٹا؟ سالن میں نمک مرچی زیادہ پڑ گئی, کوئی آدمی جو ہے شرارت کر دیا, آپ کی گاڑی کو دھکا لگ گیا, کھروچا پڑ گیا, کسی نے کچھ کر دیا, کسی نے کچھ کہہ دیا, برائی کر دی آپ کی, درمیان میں جو آیا وہ ذمہ دار ہوتا ہے ضرور, لیکن اس ذمہ داری کے ساتھ ساتھ ارادہ خداوندی کے بغیر, اذن خداوندی کے بغیر وہ چیز متحقق نہیں ہو سکتی تھی. درمیان والا ذمہ دار ہے اپنی جگہ پر, مگر اس کے ذمہ دار ہونے کے باوجود اللہ تعالیٰ نے بھی ارادہ کیا نہیں کیا, انہیں وہ کرنا چاہ رہا تھا تو انہوں کرنے دیے نہیں دیے, کرنے دیے تو کوئی بات ہوں گی تو کرنے دیے, اگر کوئی بات نہیں ہوتی تو نہیں کرنے دیتے تھے. اذن شامل تھا, رضا شامل نہیں رہتی ایسی چیزوں میں, رضا شامل ہونا ضروری نہیں. اللہ تبارک و تعالی رضا کس میں شامل ہے کس میں نہیں وہ الگ چیز ہوتی, اذن خداوندی جو ہے نا وہ ہر ایک میں شامل ہوگی, چاہے وہ اللہ کی مرضی کے موافق ہو یا خلاف ہو. ولا يرضى لعباده الكفر, اپنے بندوں سے کفر اس سے راضی نہیں ہوں گے, لیکن جو کفر کر رہے ہیں اس میں اللہ تعالیٰ کا اذن شامل ہے, کرنے دے رہے ہیں اس کو, نہیں کرنے دے نہ رہتا تو جب ہی تھپڑ مارتے تھے اس کو, اس کی زبان بند کر دیتے تھے, کفر کلمات کفر بولتے ہی زبان ناپاہج ہو جاتی تھی, پالچ ہو جاتا تھا زبان, دماغ ہی نہیں چلتا تھا. چونکہ جب کوئی جو ہے ان کی مرضی کے اذن کے بغیر کوئی کام کرنا چاہتا ہے نا تو چلتا ہی نہیں دماغ. قرآن شریف کا مثل بنانے کے واسطے بہت کیا گیا, قرآن شریف کا مثل بنانے کے لیے بہت کوشش کی گئی, ان کی اذن نہیں چلی. کوشش کرنے والوں کا بیان یہ ہے کہ جب بھی سوچتے کچھ لکھنے کے واسطے دماغ بند ہو جاتا. ایک آدمی کو 6 مہینے نوکری پہ رکھے اسی کام کے لیے اور ہر قسم کی سہولت دیے اور ہر چیز اس کے کمرے میں پہنچائے, انہیں بولا میرے کو یہاں سے حرکت کرنے کی ضرورت نہیں پڑنا, ایسا انتظام کرو. وہ ٹھیک ہے, بیوی بچوں کا خرچہ وہ پورا, تنخواہ تمہاری اتنی, کاغذ اتنے, قلم یہ وہ, جی لکھنا کرنا ہے جو کرنا ہے, ہگنے بتنے کی سہولت سب دیے اس کو, کھانے پینے کی سہولت دی. 6 مہینے کے بعد کمرہ کھولے تو پورا کمرہ کاغذوں سے بھرا ہوا تھا, لکھ رہا پڑھ رہا. میں جب لکھنے جاتا تو دماغ ہی نہیں چلتا, جو لکھتا ہوں بعد میں اپنی بےہودگی پہ حرکت ہوتی, افسوس ہوتا ہے یہ کیا, یہ تو اپنی بے عزتی کچرا کرنے والی بات ہے. تو اذن شامل رہتا ان کا, رضا شامل نہیں رہتا, رضا شامل ہونا ضروری نہیں ہے, اذن شامل ہوتا. جانداروں میں سے ہو, شیاطین جنات میں سے ہو, انسانوں میں سے ہو, دوستوں میں سے ہو, دشمنوں میں سے ہو, اختیاری میں سے ہو, غیر اختیاری میں سے ہو, سب چمٹی بھی کاٹی اس کے ساتھ تو رضا کا تعلق ہے بھی نہیں, وہاں پہ اللہ تعالیٰ راضی ہے اس سے نہیں ہے تو کوئی بات ہی نہیں, اذن ہے برابر. اگر اذن ان کو کٹوانا نہیں ہوتا تو انہیں کاٹ ہی نہیں سکتے تھے, انہوں ہی چمٹی لینے گئے, چمٹی لینے کا کام انہوں ہی کرائے, سو ہے بیٹھا نہ خالی کر دے اس کا کام. تو یہ بھی سوچنا غصے کا علاج ہے, یہ بتا رہے حضرت, یہ بھی سوچنا غصے, اس کی عادت ہونا بھی غصے کا علاج ہے. وہ یہ ہے کہ کوئی بھی بات ہو رہی جس پہ غصہ آیا, جس پہ طبیعت کی مرضی کی بات ہو, خلاف مرضی کی بات ہوئی, سمجھا کہ بدون ارادہ خداوندی کے تو کچھ ہوتا نہیں تھا, ان کی مشیت میں میں کیوں دخل دوں بھائی, ان کی مشیت میں دخل دینے والا میں کون ہوتا ہوں؟ गुस्से का तो इलाज है ही ये, तौहीद का कमाल है ये। अगर इस पर नजर जम गई तो ये तौहीद का कमाल है। जो बुजुर्गान दीन, औलिया अल्लाह, साहिब करामात, साहिब तसर्रुफ गुजरे हैं, उनके साथ जब ऐसा वाकया पेश आया जो कि इसके बारे में अंदाजा नहीं है कि भाई उन्होंने मुजाहमत क्यों नहीं की, शुबा होता है कि मुजाहमत क्यों नहीं की, तो बोले मुजाहमत इसलिए नहीं की कि देख लिए किधर से हो रही है हरकत, मुजाहमत छोड़ दी। मतलब खब्बाब का किस्सा है ना, कि उनको दुश्मनों ने पकड़ लिया और बाप के कत्ल के गुलाम बना लिया, उसके बाद किसी के बाप के उन्हें कातिल थे मैदान जंग में, बनू हारिसा थे गालिबन वो लोग, उन्होंने खरीद लिया इनको किसास में, किसास में खरीद लिया, बांध भी लिया। बता दिया उनको कि फला वक्त ले जा रहे हैं आपको बाप की दियत में, किसास में कतल करने के लिए। ठीक, जब उनको बता दिया तो उन्होंने कहा कि मुझे जरा उस्तरा वगैरह तो दे दो, मैं जरा थोड़ा सफाई वफाई कर लूं, तैयार हो जाऊं अल्लाह के पास जाने के। वो भी दे दिया उनको, बेचारा जाना चाह रहा अल्लाह के पास। जैसे पठान लोग बोलते ना, मैं गोली मारने वाला हूं कलमा पढ़ ले, मैं जब गोली मारने वाला हूं कलमा पढ़ना है कलमा पढ़ ले, उसको कलमा भी पढ़ाते हैं। जैसे अपन मुर्गी को काटने से पहले पानी भी पिलाते हैं। तो उनको उस्तरा भी दे दिया, और उस्तरा दिया था वो छोटा बच्चा, जो लोग उनको खरीदे थे कत्ल करने के वास्ते, उनके घर का छोटा बच्चा टहलते टहलते रेंगते रेंगते खब्बाब की गोद में पहुंच गया। खब्बाब ही है ना वो, उनके खब्बाब नहीं है, कोई और है, खुबैब है, खुबैब है। हाँ, तो उनके गोद में पहुंच गया। अब जो देखा घर वालों ने तो चीख मारी, उन्होंने कहा उस तरह हाथ में है, बच्चा गोद में है, ब्लैकमेल भी कर सकते थे, इसे ब्लैकमेल करते ना, हट जाओ मैं मोड़ता हूं गोली मार देता हूं मुंडी पकड़ के। उन्होंने कहा कि तुम क्या समझ रही हो कि मैं इसको मारने वाला हूं, तसल्ली रखो, कोई नहीं, बैठा गोद में बैठा, बैठे दो, ये बच्चा है, जैसे आपका प्यारा वैसे मेरा प्यारा, जैसे आपका प्यारा वैसे मेरा प्यारा, बच्चा है, उसको चमकार के छोड़ दिया। उससे ज्यादा खास बात जो मैं कहना चाह रहा हूं वो ये है कि किसास लेने वाले जो थे उन्होंने बताया कि वो बड़ा अजीब आदमी था खुबैब, जिनको हमने मारा। वो ये है कि मैंने देखा कि वो अंगूर का खोशा हाथ में लिए अंगूर खा रहा बगैर मौसम के, और हमने कुछ दिया नहीं था उसको, हमने कुछ दिया नहीं था उनको, अंगूर का खोशा खा रहे थे वो, और हाथ पैर सारे बंधे हुए हैं। मैं ये कहना चाह रहा हूं कि अंगूर का खोशा जो आदमी खा सकता था, जिसके पास इतनी विलायत है, इतनी करामत जिसके पास है, उसको छोड़ के जाने, छुड़ा लेके जाने में क्या मसला था? ये है मसला, छुड़ा ले क्यों नहीं जा रहा हूं, बैठे बिठाए शहादत देना चाह रहे हैं, मैं कहूं छोड़ो, ऐसा शहादत का मर्तबा दे रहे हैं। शहादत तो काफिर मारने पर ही मिलेंगी, इन्हें जुबा करेंगे तो ही मैं शहीद हूंगा। अब इनको पकड़वा दिया है, इनके हाथ में है, इन्होंने खरीद लिया है, तो मैं क्यों भागूं, मुझे भागना उगना नहीं है। और ये हजरत खुबैब का ही किस्सा है, बल्कि नहीं, बुजुर्गान दीन औलिया अल्लाह के वाकयात में आपको सैकड़ों मिलेंगे ऐसी चीजें, अंबिया के वाकयात में सैकड़ों मिलेंगे ऐसी चीजें। کہ بدون ارادہ خدا ارادہ خدا بندی کے کچھ نہیں ہوتا. جو ان الحق بولتا ہے نا, یہ بولنے کی جگہ پہ پہنچ جاتا ہے, اس کو غائب ہونا مشکل نہیں رہتا. کچھ سڈنلی ایک جگہ سے دوسری جگہ نکل جا سکتا ہوں. میں چونکہ وہ حال جو ہے, وہ حال ایک ایسی وحدت پیدا کرتا ہے کہ اس وحدت میں ایک سیکنڈ میں یعنی امریکہ سے انڈیا جانا کچھ مشکل نہیں رہتا, پاکستان جانا کچھ مشکل نہیں رہتا ایک سیکنڈ میں. وہ حال اس حال کی خصوصیات ہی وہ ہیں, مگر انہیں جلا دا رہا ہے گردن مارنے کے واسطے, اس کو وصولی پہ لے کے جا رہے ہیں, اس کو جا رہے ہیں. ٹھیک ہے, بیا بیا باہر رنگے کے میاں یہ منقوب شنا سب آئیے تشریف لائیے ادھر. یہ وہی چکر ہیں سارے. بزرگان دین میں ایسے بہت سے گزرے ہیں, تصرف نہیں کرتے, بھاپ لیتے ہیں, چشم ابرو کہتے ہیں اس کو, منشے کو پہچان لینا. ان کا منشا یہ ہے جان سے شہید کر دینے کا ہے, ختم کر دینے کا ہے, نقصان پہنچانے کا ہے, صدمہ پہنچانے کا ہے, یہ چیز کھینچ لینے کا ہے, وہ چیز ضائع کر دینے کا ہے, وہ تھوڑ پھوڑ کر دینے کا ہے, یا نظام درہم برہم کر دینے کا. ٹھیک ہے, کر لو جو آپ کی مرضی ہے کرو, آپ ہیں, آپ کو کون بول سکتا. اور یقیناً آپ کے کام میں حکمت ہے, مصلحت ہے. اور آپ کے لیے کیا ہے, اگر یہ چیز بنانا ہے تو ایسے 50 چیز آپ ایک سیکنڈ میں بنا دے سکتے ہیں. وہ معنی میں رہتی ساری چیز. تو جہاں یہ توحید کے کمالات میں سے ہے, وہیں یہ غصے کا علاج بھی ہے کہ جس چیز پر, جس خلاف طبیعت بات پر ناگواری ہو گئی, غصہ آ گیا, اس کے بارے میں یہ سوچنا ہے کہ یہ جو خلاف طبیعت بات ہوئی ہے اس میں بندہ بیچ میں ضرور ہے اور وہ ذمہ دار بھی ہے اس کا, لیکن یہ کہ اس میں اذن خداوندی بھی شامل ہے, ارادہ خداوندی شامل ہے. جب ارادہ خداوندی شامل ہے تو میں انتقام کیوں لوں؟ خاموش بیٹھوں, چھوڑو. شریعت کی طرف سے ذمہ داری اگر آ جاتی ہے تو پھر شریعت کی طرف سے ذمہ داری کی وجہ سے آپ کو پھر اس کا کوئی ایکشن لینا پڑے گا. غصہ تو قابو میں آ گیا, لیکن شریعت کی ذمہ داری تربیت کی آ گئی, شریعت کی ذمہ داری سرپرستی کی آ گئی, شریعت کی ذمہ داری تنبیہ کی آ گئی, شریعت کی ذمہ داری مؤاخذے کی آ گئی, شریعت کی ذمہ داری سزا دینے کی آ گئی. ٹھیک ہے, اور اسی وجہ سے ایسا آدمی جب سزا دے گا, مؤاخذہ کرے گا, تنبیہ کرے گا, حد کے اندر ہوگا, غصے کا صحیح استعمال ہوگا, جتا ہے اتا ہی, جیسا ہونا ہے ویسا ہی, آپ اسے باہر نہیں ہوں گا. تو غصہ آنا بھی برا نہیں ہے, غصے کا استعمال بھی برا نہیں ہے, لیکن غصے کا استعمال شریعت کے درجے میں ہونا ہے. شریعت کے درجے میں ہونے کے واسطے غصے پہ قابو ہونا ضروری ہے. قابو ہونے کے واسطے آدمی کا مشتعل نہیں ہونا ہے, مشتعل نہیں ہو کے اینالائز کرنا ہے کہ یہ غلطی کتے کی ہے, کتنی سزا کی غلطی ہے, یہ کیسی سزا کی غلطی ہے, یہ آیا اس سزا کو میں نافذ کر سکتا ہوں نہیں کر سکتا ہوں. غصے میں سزا تو نافذ کر دیا لیکن وہ اختیار میں نہیں, غصہ آ گیا تھپڑ مار دیے, پولیس آئی پکڑ لی, آپ نے کیوں ہاتھ اٹھایا؟ آپ کو پتہ ہی ہے کہ اگر انہیں شکایت کر دی, پولیس کو بلا لی تو جیل میں جاتے تو مارے کیوں؟ انہیں غصہ آ گیا تھا میرا, غصے میں آپ اسے باہر ہو گیا. تو یہ تو معلوم ہے, اگر یہ پہلے سے معلوم ہوتا ہے کہ بھائی بدو اذن خداوندی کے تو کچھ نہیں ہوتا تو میں کیوں خواہ مخواہ بھڑکوں اس میں, تو بھڑکنا تو چھوڑ دیا. اب یہ کہ اس نے غلطی کی ہے کیا کرنا ہے, تو بولے ہاتھ نہیں لگا سکتے چونکہ یہاں ہاتھ لگائے تو پکڑ ہے, لہذا زبانی طور پہ تنبیہ ہو سکتی ہے یا کوئی دوسرا طریقہ علاج تلاش کیا جا سکتا ہے, ڈھونڈا جا سکتا ہے اس کا, جو بھی ہے باب تربیت اور باب سرپرستی اور باب نفاذ شریعت. شریعت کا نفاذ ہے کیونکہ غلطی ظاہر ہے کہ چور چوری کر رہا ہے, شراب ہی شراب پی رہا ہے, بدکار بدکاری کر رہا ہے, قاتل قتل کر رہا ہے, تو بھی اذن خداوندی تو شامل ہوا نا اس میں, ارادہ خداوندی کے بغیر تو ہو نہیں سکتا کچھ, تو وہ بول کے چھوڑ تھوڑے دیں گے, آپ میں رہیں گے. اس کے بعد شریعت سے پوچھیں گے کرنا کیا ہے, تو شریعت بولتی ہاتھ کاٹ دو, کاٹ دے, خود سکتوں کا جان سے مار دو, جان سے مار دو. कोड़े लगा दो, कोड़े लगा दो, हद तो जारी करना ही है। हुदूद के अंदर हद जारी करना होता है, हुदूद के अलावा की गलतियों के अंदर जो है ना आदिल काजी, काजी जो भी सजा तजवीज करे, ये है। तो ये दो चीजें बता रहे हैं, एक तो ये सोचा करना कि बिदुन इरादे खुदाबंदी के कुछ वाकई नहीं होता, सो मैं क्या चीज हूं कि मशीयत इलाही से मुजाहमत करूं, अल्लाह की मशीयत में मुजाहमत करने वाला मैं क्या चीज हूं, मेरी हकीकत ही क्या है, मेरी हैसियत ही क्या है। एक बात यह सोचना, दूसरी बात यह सोचना पहली जो पहले जिक्र की गई वो ये कि मुझ पर अल्लाह तबारक व ताला को मुझ पर ज्यादा कुदरत है इससे जिसके ऊपर कुदरत होने की वजह से मैं बदला लेना चाह रहा हूं और मैं भी उसकी नाफरमानी करता हूं, अगर वो भी मुझसे यही मामला करे कि मेरी नाफरमानी पर बदला ले ले तो मेरा क्या बने। अगर मैं ये चाहता हूं कि मुझे माफ किया जाए तो मुझे भी माफ करना होगा, जो माफ करता है वो माफ किया जाता है। उसके बाद एक अखलाक जमीमा में से, बुरे अखलाक में से एक चीज है दरोग, झूठ, झूठ को दरोग कहते हैं। अल्लाह ताला ने इरशाद फरमाया वजतनिबू कौल जूर, यानी और झूठी बात से किनारा कश रहो, अलहदा रहो, बचे हुए रहो, झूठ मत। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अलैकुम बिस्सिद्की व इय्याकुम वल किज़्बा औ अविल कज़िबा। किज़्ब मज़दर होता है और कज़िब वस्फ होता है, झूठ बोलना। हमेशा सच बोलो, झूठ मत बोलो, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया। खिलाफ वाकया बात कहना किज़्ब है, खिलाफ वाकया बात कहना किज़्ब है। शरीयत में है खिलाफ वाकया बात कहना किज़्ब, हुकूमत में यह है कि खिलाफ कानून बात कहना किज़्ब, जो कानून इजाजत दे रहा है आपको उस कानून वाली बात बोलना किज़्ब नहीं है उनके पास, चाहे वो खिलाफ वाकया क्यों ना हो। ये माबील इम्तियाज है, ये एक ऐसा बड़ा गेट बना देता है आदमी को खिलाफ वाकया बात करने का जिसकी कोई हद नहीं है। आप खिलाफ वाकया बोल रहे हैं, मुआफिक वाकया बोल रहे हैं, उसके बाद खिलाफ कानून नहीं बोलना है, जो कानून बना हुआ है। कानून क्या है उसके लूपोल जो होते हैं ना उससे वकला वाकिफ होते हैं, तो सारे मुकदमात की बेस इस पर है, सारे झगड़ों की बेस और कामयाबी की बेस इस दुनिया में इस वक्त इस पर है। जैसे हमारे इस्लाम में जिना अलग चीज है, कानून में जिना अलग चीज है। कानून में तो बीवी के साथ में भी जिना हो जाता है, यहां पर बीवी के साथ जिना करा ज्यादा जेल। टैक्सों में, इमिग्रेशन में, वीजा लेने में, वीजा देने में, इंश्योरेंस में, लॉसूट फाइल करने में, सू करने में, पूरी दुनिया झूठ से भर गई मगर खिलाफ कानून से नहीं भरी। अगली बात समझ, ये है चक्कर, झूठ तो सारे बोल रहे हैं लेकिन खिलाफ कानून नहीं बोल रहे, कानून में है, हुकूमत बोल रही है कानून में है तो ठीक है, हमको कोई बहस नहीं, तुम्हारा मजहब क्या बोलता क्या नहीं बोलता इससे कोई बहस नहीं, झूठ नहीं बोलने का। उनके पास झूठ की तारीफ ही वो है, उनके पास झूठ की तारीफ वो है। आपसे पूछा जाए कि आप अमेरिका जाना चाह रहे हैं, आप वहां रह तो नहीं जाएंगे, समझ आ रहा ना। अगर आप बोले हां मेरा इरादा रहने का है, तो आपको वीजा नहीं मिलेगा। आपके दिल में क्या है, कुछ भी है, सामने वाला क्या पूछ रहा है कि आप खिलाफ कानून तरीके पे तो नहीं रह जाएंगे, समझे ना, आप वहां रह तो नहीं जाएंगे का मतलब यह है कि आप खिलाफ कानून तरीके पर तो नहीं रह जाएंगे, वहां इलीगल तो नहीं रह जाएंगे। नहीं, वैसा नहीं रहने वाला हूं मैं, रहूंगा तो इलीगल तरीके, बोलना नहीं है मेरे को, लेकिन रहूंगा तो इलीगल तरीके पर रहूंगा, लीगल तरीके पर रहूंगा, इलीगल नहीं रहूंगा। ये इलीगल अपनी तरफ से लगा लेते हम जहन में, माहूदे जहनी। नहीं नहीं नहीं, बिल्कुल मेरा बिल्कुल इरादा रहने का नहीं है, और जो आया वो जाते नहीं, उनको भी मालूम है कि जो आया वो जाते नहीं। जब आपकी कार्रवाई शुरू हुई इमिग्रेशन की, आप पहुंचे इंटरव्यू देने के बाद, आपका पासपोर्ट कहां है चौधरी से? बोले वो तो गुम गया था। जब ये इंटरव्यू देने के लिए पहुंचा तो ऑफिसर बोला तेरा पासपोर्ट तो गुम गया होगा। बोलते जी हाँ गुम गया था। उनको भी पता है कि इसने पासपोर्ट फाड़ दिया अपना, इसको नई कार्रवाई करना है यहां पर। कानून के खिलाफ नहीं होने का, कानून की मुआफिकत में होने का है। हाँ अरे वकीलों की दुनिया इस पर चल रहा है, वकीलों की रोजी पेट जो है ना इसी पे चल रहा है उनका। इस्लाम क्या कहता है? खिलाफ वाकया नहीं होना। इस्लामी अकदार जो है वो इतनी दूर तक है, इतने गहरे हैं कि जिसका अहाता दुनिया तो खैर सलवट में है, आखिरत तक जाता है उसका असर। यह बात, जन्नत और जहन्नम तक उसका असर पहुंचता है, आखिरत की जिंदगी पर उसका असर पड़ता है। इसलिए तमाम अकदार इस्लाम के अलग माना में है। इस्लाम आसमानी मजहब है, यह उसकी दलील है कि वह आसमानी मजहब है, क्योंकि उसकी इस्तिलाहात भी आसमान से ही ताल्लुक रखती हैं, आसमान में जाने तक से ताल्लुक रखती हैं, दुनिया में रहने से नहीं है उसका ताल्लुक ज्यादा। दुनिया पर असर पड़ेगा ही राज्य में तरीके पर। जैसे पाकी इस्लाम की कदर अलग है, सफाई अलग चीज है, वरना पाकी का कोई मफहूम इस्लाम के अलावा कोई और के पास पाकी का मफहूम ही नहीं है। पाकी का मफहूम जो है ना वो सिर्फ इस्लाम के पास है, सफाई का मफहूम दूसरों के पास भी है। सफाई अलग चीज है, पाकी अलग चीज है। पेशाब में कपड़े धोए तो भी मैल साफ निकल जाता, मैल साफ हो जाता नहीं होता, तेजाबियत रहती ना उसमें, खार पना रहता। पेशाब से धोके भी साफ कर ले सकते एकदम, वहां पाक नहीं कर सकते पेशाब से धोके। पेशाब और मुतबर्रक, पेशाब भी है और तबर्रुक भी है, नापाक भी है एक चीज और तबर्रुक भी है। तबर्रुक नापाकी में भी होता है, इसका मतलब यह हुआ, वजह उसकी यह है कि पाक का मफहूम जो है वह सिर्फ इस्लाम में है, सफाई का मफहूम दूसरी जगह भी है। ऐसे ये मसला है, इस्तलाहात जो इस्लामी है उसमें दरोग जो है वो अलग चीज है। दरोग की हकीकत है खिलाफ वाकया बोलना। खिलाफ वाकया बात कहना किस भाई? आदमी के झूठे होने के लिए यह काफी है कि जो बात सुने बयान कर दे, या बिला तहकीक बात को नकल कर दे। सारी ये भी झूठ ही है, ये भी दरोग का ही हिस्सा है। व्हाट्सएप पे बात आई, वो आगे बढ़ा दिया, वो आगे बढ़ा दिया, वो आगे तहकीक किया आपने, नहीं किया, दरोग हो गया, कबीरा गुना हो गया, कबीरा गुना हो गया। कोई क्लिप आई चढ़ा दिया आगे, कोई बात सुनी चला दिया गया। ये भी नहीं बोल रहे कि सुना पता नहीं सही है कि गलत है, नहीं मैंने सुनी थी। सुन लिया कि भाई किसी ने कह दिया कि जो शरिया बोर्ड वाले जो है ना पैसे नहीं दिए तो लाइसेंस वो रिन्यू नहीं करते, रिवोक कर लेते, बोल चला दिया। मुझसे का आदमी है, बोला अरे शरिया बोर्ड वाले पैसे नहीं दिए तो रिन्यू नहीं करते करते। मौलाना हमारे बयान में भी बोल दिए, वो बात बाजार में भी चले गई, पंचायत भी हो गई। क्यों? उस बात की जिसने नकल की बिला तहकीक, उसने कहा हमारे साहब ने बड़ी अच्छी बात की, हमारे दोस्त ने, कहने लगे ये अमेरिका में ये बात किसी के जहन में ही नहीं आती कि यहां पे फ्री भी कोई काम होता है। अगर शरिया बोर्ड वाले ये बोलें कि भाई हम लोग ज़बिया सर्टिफिकेट जो देते हैं वो बगैर पैसों का देते हैं, बगैर फीस का देते हैं, तो किसी के नहीं समझ में आ रही कि ये इम्पॉसिबल बात बोलते क्यों हैं ये लोग, नहीं होने वाली बात है, ऐसा समझ रहे हैं। खर्चे कहां से करते फिर नहीं लेते हैं? तो खर्चे डोनेशन से करते, चंदे से करते, चंदे से जो काम किए जा रहे हैं उसमें ये भी एक काम है, ज़बिया सुपरवाइजरी का काम, उस पर भर्ती करते हैं, जो कुछ खर्चा उसमें आता है बकिया जिससे ले रहे हैं उसे फीस नहीं लेते, अगर उन्हें चंदा दिया तो उससे चंदा भी ले लेते हैं, और कंडीशन नहीं रखते कि तू चंदा देगा तो ही तेरे को देंगे, ताकि लफ्ज चंदा हम बोल रहे हैं फीस उन्हें बोल रहा है ऐसा भी नहीं होता, नहीं दिया तो नहीं, बहुत से लोग नहीं देते, जितने जो सर्टिफिकेट लेते हैं वो लोग चंदा कहां देते हैं, उनको उसमें से नहीं भी देते, बात देते भी हैं, बस सुन लिया किसी से चला दी बात। इस कदर रिवाज है दरों का उम्मत में इस वक्त, मुसलमानों में, गैरों में, सब में, जितने मीडिया है, जितने ये जरा वाला वो जो है क्या बोलते हैं जो चलते रहते हैं प्रोग्राम सारे, उसमें सब में यही होता है, बगैर तहकीक के बात नकल करना या सुनी सुनाई बात नकल कर देना, कोई तहकीक नहीं है, कोई चटपटी होनी चाहिए, मिर्ची लगाना चाहिए उसमें, मसाला होना चाहिए। तो ये ऐसा जमीमा है, एक ऐसा बुरा खुल्क है ये इंसान के अंदर, कि अगर इससे मैं अपने आप को साफ पाक नहीं किया तो कल अल्लाह तबारक व तआला के यहां मुआखजा सख्त है, और ये है कि मेरी इंसानियत नामुकम्मल है, मुझे अल्लाह ताला का कुर्ब और अल्लाह ताला की रजा हासिल करने के लिए इस जमीमे से नजात पाना है, इस बुराई को अपने अंदर से निकालना है। दरो खिलाफ वाकया बात कहना खिजब है, आदमी के झूठे होने के लिए यह काफी है कि जो बात सुने बयान कर दे, बिला तहकीक बात को नकल कर दे। तशरीह, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि झूठ बोलने से बचो, कि झूठ और फजूर साथ साथ हैं और ये दोनों जहन्नम में हैं, और फरमाया झूठी शहादत 3 मरतबा शिर्क के बराबर है, झूठी गवाही पर ही सारे मुकदमे खराब होते हैं, गवाही पर फैसला है, सबूत पर फैसला है, सबूत में गवाही भी शामिल है। अब झूठी गवाही जो है ना बोला दी जाती है तो बेचारा काजी मजबूर हो जाता है उसके हक में फैसला देने पर, वो गलत होती है, बात चल रही पूरी दुनिया इसी पे चल रही। हद यह है कि जैसे एप्लीकेशन टेप करने के वास्ते बाहर लोग बैठे हुए होते हैं अदालत के, ऐसे ही गवाह देने के वास्ते लोग बाहर बैठे हुए होते हैं अदालत के, पूरी दुनिया में है ये बैठे हुए हैं। आमदनी क्या है? मैं गवाह देने का काम करता हूं, गवाही का काम करता हूं, इतनी यही आमदनी, कितने कमा लेते, मिल जाते 500,000 रोज के बन जाते हैं, 200 रुपये, 100 रुपये, 500 रुपये, वो इसकी कीमतें मुकर्रर हैं कि किस टाइप की झूठी गवाही देना है। अगर बड़े लेवल की देना है तो हजारों में है, बिल्कुल चिल्लर किस्म की देना है तो वह 100 से शुरू होती है, 200, 100, 200। रजिस्ट्रार ऑफिस के अंदर हम हैदराबाद में, अरे यार इसको भी साहब 1-200 रुपये इसको भी देना है, रजिस्ट्री हो रही थी इसको कहीं, तो तुम लोग ले रहे हैं, तुम लोग उन्हें दे रहा है तो गवाही दे रहा ना, नहीं बोल रहा हूं मेरे को इसको भी 200 रुपये उसको भी देख के आ रहे सो है। दूसरी हदीस में है कि मैंने ख्वाब में देखा कि एक शख्स बैठा हुआ है और दूसरा खड़ा हुआ है, उसके हाथ में लोहे का एक जंबूर है, हथौड़ा, اور وہ اس بیٹھے ہوئے شخص کے کلے کو چیر رہا ہے. زنبور یہاں پہ ہتھوڑے کے معنی میں نہیں ہے, زنبور وہ دراتی. یس, یہاں تک کہ گدی تک جا پہنچتا ہے, پھر وہ کلہ درست ہو جاتا ہے. پھر اس کے ساتھ ایسا ہی کرتا ہے. میں نے اپنے ساتھی حضرت جبرائیل علیہ السلام سے پوچھا تو کہا کہ وہ شخص جھوٹا ہے, جھوٹے کے ساتھ یہ سزا دی جائے گی, اس کے ساتھ قیامت تک یوں ہی کرتے رہیں گے, یعنی قبر میں یہ عذاب ہوتا رہے گا. ایک حدیث شریف میں ہے کہ ایک مرتبہ کسی عورت نے اپنے چھوٹے سے بچے کو بلایا اور کہا کہ آؤ ہم تمہیں ایک چیز دیں گے. رسول اللہ صلی اللہ علیہ وسلم نے اس عورت سے دریافت فرمایا کہ اگر بلانے سے بچہ آ گیا تو کیا چیز دوگی؟ عورت نے کہا کہ چھوارا دے دوں گی, کھجور. آپ نے فرمایا کہ اگر کچھ دینے کا ارادہ نہ ہوتا, صرف بہلانے کے لئے ایسا لفظ نکلتا تو یہ بھی زبان کا جھوٹ شمار ہوتا. طریق علاج, کلام میں احتیاط ہو, بدو سوچے کوئی کلام نہ کرے. استحضار قبل از وقت, ہمت درعین وقت, تدارک بعد الوقت. اگر بات ایسی کوئی کہہ دی تو اس کا تدارک کرنا ہے, اگر کسی سے خلاف واقعہ بات ہو گئی ہے وہ تدارک کرے, اقرار کرے, غلطی کرے, معافی مانگے, بتا دے کہ میں نے جھوٹ کہہ دیا تھا. ہمت عین وقت پر, بات کرتے وقت میں ہمت ہونا کہ مجھے جھوٹ نہیں بولنا ہے. اور استحضار قبل از وقت, وقت ہونے سے پہلے مستعد رکھنا. کلام میں احتیاط ہو, بدون سوچے کلام نہ کرے, اور تین چیزیں کرنا ہے, استحضار قبل از وقت, ہمت درعین وقت, تدارک بعد الوقت. نیز اگر کوئی بات کبھی منہ سے خلاف شریعت نکل جائے تو فوراً خوب توبہ کرے. پتہ چلا کہہ رہی ہے تو خلاف شریعت بات میری زبان سے نکل گئی تو توبہ کر. غیبت, اللہ تعالیٰ نے ارشاد فرمایا ولا یغتب بعضکم بعضا, یعنی تم میں سے کوئی کسی کی غیبت نہ کرے. حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے الغیبت اشد من الزنا, یعنی غیبت زنا سے بھی سخت تر ہے, کیونکہ غیبت گناہ جاہی ہے, یعنی غیبت جاہ سے پیدا ہوتا ہے. جاہ معنی عزت کو چاہنا, عزت کی لائن کا گناہ ہے, مسلمان کی بے عزتی اس میں ہوتی ہے. اصل میں اس کے بعد ندامت نہیں ہوتی بلکہ فخر ہوتا ہے, فخر کرتا ہے, اور زنا پر ندامت ہوتی ہے, اس پر کوئی فخر نہیں کرتا, اس لیے غیبت زنا سے بدتر ہوئی. حقیقت غیبت, حقیقت غیبت, کسی کی پیٹ پیچھے اس کی ایسی بات کہنا کہ اگر وہ سنے تو اس کو ناگوار ہو. کسی کے پیٹ پیچھے ایسی بات کہنا کہ اگر وہ سنے تو ناگوار ہو, اگرچہ وہ بات اس کے اندر موجود ہی ہو, اور اگر وہ بات اس میں نہیں ہے تو وہ بہتان ہے. کسی کے پیٹ پیچھے ایسی بات کسی کے بارے میں کہنا کہ اگر وہ سنے تو برا لگے گا, وہ نہیں ہے اس میں تو وہ بہتان ہے اس میں تو وہ غیبت ہے. نہ بہتان جائز ہے نہ غیبت جائز ہے. تو کسی کے پیٹ پیچھے ایسی بات بولنا جس کہ اگر وہ سنے گا تو اس کو برا لگے, جائز نہیں ہے, نہ تو وہ جو اس کے اندر ہے نہ وہ جو اس کے اندر نہیں ہے, سو بات بھی نہیں بولنا ہے. جس طرح تشریح, جس طرح غیبت کرنا حرام ہے اسی طرح غیبت سننا بھی حرام ہے, کرنا بھی حرام سننا بھی حرام. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جس کے سامنے اس کے مسلمان بھائی کی غیبت ہوتی ہے اور وہ اس کی حمایت پر قادر ہو اور اس کی حمایت کرے تو اللہ تعالیٰ دنیا اور آخرت میں اس کی حمایت فرمائیں گے, اس مسلمان بھائی کی جس کی حمایت, جس کی غیبت ہو رہی تھی. اور اگر وہ اس کی حمایت پر قادر ہوتے ہوئے حمایت نہ کی تو اللہ تعالیٰ دنیا اور آخرت میں اس پر گرفت فرمائیں گے. حضور اکرم صلی اللہ علیہ وسلم کو ارشاد ہے کہ تم میں سے ہر شخص اپنے مسلمان بھائی کا آئینہ ہے, بس اگر اس میں کوئی گندی بات دیکھے تو اسے دور کر دے. یعنی جس طرح آئینہ چہرے کے داغ دھبے کو صرف عیب والے پر ظاہر کرتا ہے اور کسی پر ظاہر نہیں کرتا, اسی طرح اس شخص کو چاہیے کہ اپنے بھائی کی خفیہ طور پر اصلاح کر دے, اس کو رسوا نہ کرے. زبان اور کان کے گناہوں میں سے غیبت کرنا اور سننا ایسا گناہ کبیرہ ہے کہ شاید ہی کوئی طبقہ اس سے بچا ہوا ہو. الا ماشاء اللہ. کان سے غیبت سننا, زبان اور کان کے گناہوں میں غیبت کرنا اور سننا ایسا گناہ کبیرہ ہے کہ شاید ہی کوئی طبقہ اس سے بچا ہوا ہو. الا ماشاء اللہ. اس سے بچنے کا بہت ہی اہتمام کرنا چاہیے, اور اگر غیبت ہو جائے اور جس کی غیبت کی ہے اس کو علم بھی ہو جائے تو اس سے معافی مانگنا ضروری ہے, اور اگر اس کو علم نہ ہو تو کثرت سے استغفار کرے, اور جس کی غیبت کی ہے اس کے لیے دعائے مغفرت کرے. طریق علاج, بات کرنے سے پہلے تھوڑی دیر تعمل کرے اور سوچے کہ اس بات سے اللہ تعالیٰ جو سمیع و بصیر نہ خوش تو نہ ہوں گے, انشاء اللہ تعالیٰ کوئی بات گناہ کی منہ سے نہ نکلے گی. آفات اللسان میں امام غزالی رحمتہ اللہ علیہ نے بہت تفصیل سے یہ بحث فرمائی ہے, 20 بڑے گناہ جو اس سے سرزد ہوتے ہیں انسان کے زبان سے. اس کے اندر شریعت و تصوف میں خصوصیت یہ ہوتی ہے کہ بہت مختصر انداز میں ایک بات ہوتی ہے, حقیقت اور طریق علاج وغیرہ اتنے چھوٹے لفظوں میں ہوتا ہے کہ آدمی بہت آسانی سے ذہن میں رکھ سکتا ہے کہ کیا ہے اس کی حقیقت, کیا ہے, کیا چیز ہے یہ. پھر علاج بھی اس کا لکھا ہوا ہوتا ہے, پھر اس کے بارے میں تھوڑی سی تفصیل ساتھ ہوتی ہے. روایتی دین اصلی دین میں بہت بڑا فرق ہوتا ہے. کوشش کرنا ہے کہ اصلی دین آئے ہماری زندگی میں, کیونکہ روایتی دین میں ہوتا یہ ہے کہ جو غلط بات روایت میں چلی ہوئی ہے دین کے اعتبار سے وہ خلاف بھی ہے تو چلتے رہتی ہے اور لوگوں کو کوئی بدی نہیں دکھتی بھی نہیں ہو, تو اصلی دین تو نہیں ہوا نا. وہ غیبت ان چیزوں میں سے ہے. اتنا رواج ہے کہ ہر جگہ ہو رہی ہے, مسجد میں ہو رہی ہے, مدرسے میں ہوتی ہے, آفسوں میں ہوتی ہے, گھر میں ہوتی ہے, باہر ہوتی ہے, دوستوں میں ہوتی ہے, دشمنوں میں چلتی رہتی ہے. غیبت کامن ہے. اور بدکاری اور شراب پینا کامن نہیں ہے, وہ بہت برا ہے. ارے انہیں شراب پیا تو ڈال لیا تھا, انہیں بدکاری کر لیا. روایتی دین ہے یہ, اس سے بھی زیادہ برا تھا جو کامن ہونے کی وجہ سے رواج میں ہے. اور روایت ہر جگہ کی الگ الگ ہے, روایت ہر جگہ کی الگ الگ ہے. اسی لیے کسی ملک میں کوئی گناہ کامن ہوتا ہے, کوئی گناہ نہیں ہوتا, کوئی گناہ کامن ہوتا ہے کہیں, کوئی گناہ کامن نہیں ہوتا, کوئی گناہ کامن ہوتا. اس لیے ہر ملک اور ہر جگہ کے لوگوں کی اصل ذمہ داری ہے ریالٹی لانا دین میں, اصلی دینداری ہونا. اور اصلی دینداری ظاہر ہے کہ محنت چاہتی ہے. حقیقت سے بہت دور ہے امت, یعنی امت میں ہم بھی سمجھ, ہر فرد حقیقت سے بہت دور ہے. ومن احسن ممن اسلم, کیا ہے ومن احسن دینا ممن اسلم وجہہ للہ یا الی اللہ. احسن قولا ممن دعا الی اللہ ومن احسن دینا ممن اسلم وجہہ الی اللہ. احسن القول یہ اللہ کی طرف بلانا, احسن الدین یہ ہوتا ہے کہ اپنا رخ جو ہے پورا اللہ تعالی کی طرف کر لینا. اپنے دل کا رخ, جذبات کا, چاہتوں کا, ارادوں کا, مرضیات کا, اوصاف کا, اخلاق کا, عادتوں کا, اعمال کا, معاملات کا, معاشرت کا, سب چیزوں کا. اور اخلاص بھی ہونا پھر اس میں. وہ محسن و اتبع ملت ابراہیم, پھر ملت ابراہیم کی اتباع بھی ہونا اس میں, ایسا اخلاص ہونا کہ مزاج ابراہیمی بھی اس میں شامل رہنا, یعنی 100% اپنے آپ کو حوالے رکھنا. واتخذ اللہ ابراہیم خلیلا, اللہ نے ابراہیم کو خلیل بنا لیا ہے، تو جس میں یہ تین باتیں آ جائیں گی وہ بھی خلت سے نوازا جائے گا، وہ بھی خلیل اللہ ہو جائے گا. بس آج اتنے پہ اکتفا کرتے ہیں. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم. اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها. اللهم جنبنا الفواحش ما ظهر منها وما بطن. اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك. اللهم أعنا على تلاوة القرآن وكثرة الذكر. اللهم طهر قلوبنا من النفاق وأعمالنا من الرياء وألسنتنا من الكذب وأعيننا من الخيانة، فإنك تعلم خائنة الأعين وما تخفي الصدور. وصلي وسلم وبارك على سيد المرسلين برحمتك يا ارحم الراحمين.